नमस्कार, रेडियो कार्यक्रम पैसाका कुरामा तपाईँलाई स्वागत छ। म दिपा
अनि म मधुबनको।
यो कार्यक्रम तपाईँ हरेक हप्ताको बिहिबार बिहान 7:30 बजेदेखि आधा घण्टासम्म र यसको पुनः प्रसारण शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म तपाईँकै रेडियो रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा सुन्न सक्नुहुन्छ।
त्यसै गरी तपाईँ हामीलाई radiobheri.com.np पनि सुन्न सक्नुहुन्छ भने तपाईँले हामीलाई चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ।
कार्यक्रम पैसाका कुरामा हामी पैसाकै विषयमा कुराकानी गर्छौँ। पैसाको सही व्यवस्थापन र पैसाको सही सदुपयोगले हामीलाई कति कुरामा फाइदा पुग्छ भन्ने विषयमा विभिन्न सामग्रीहरू प्रस्तुत गर्छौँ।
आजको कार्यक्रममा पनि हामी पैसाकै बारेमा कुराकानी गर्छौँ। पैसा कमाइसकेपछि त्यसको सही सदुपयोग गर्न सकेमा कतिको फाइदा हुन्छ भन्ने विषयमा एकजना व्यक्तिको अनुभव सुन्छौँ। आज हामी सुर्खेतको वीरेन्द्रनगरका कुमार कार्कीका अनुभव सुन्नेछौँ।
कामका लागि विभिन्न समयमा विभिन्न ठाउँमा पुगेर पनि उहाँले कामको अनुभव लिइसक्नु भएको छ, होइन मधुबन?
पक्कै पनि, उहाँले विभिन्न ठाउँमा काम गर्नुभयो तर त्यो काम आफ्नो काम सही ठाउँमा सदुपयोग गर्न नसक्दा आफूले चाहे जस्तो कुरा हुनुहुँदा उहाँले जीवनमा थुप्रै दुःखहरू पाउनुभयो र त्यही कामलाई बिस्तारै उहाँले लगनशील भएर इमान्दारका साथ काम गर्नुभयो र अहिले उहाँ एकदमै सफल व्यवसायको रूपमा चिनिन सफल हुनुभएको छ।
यस्तो पनि भन्न मिल्छ होला, होइन मधुबन? उहाँले सही ठाउँ अथवा सही समय चाहिँ नआएको भएर पनि त्यति बेला विभिन्न ठाउँ ठाउँमा गएर व्यवसाय सञ्चालन गर्नुभयो तर ती व्यवसायहरू र ती कामहरू सफल भएनन्। जब सुर्खेतकै वीरेन्द्रनगरमा आएर उहाँले मोमो व्यवसाय सञ्चालन गर्नुभयो, त्यसबाट उहाँले मनग्ञ आम्दानी पनि गर्नुभयो र उहाँको पसलको नाम अनि चर्चा पनि चल्यो, त्यसरी भन्न सकिएला?
उहाँले आफू होटेलमै काम गर्नुभयो र आफ्नो परिवार चलाउन केही गाह्रो भइसकेपछि त्यसपछि उहाँले आफ्नो व्यवसाय सुरु गर्नुभयो, अहिले 7-8 जनालाई रोजगारी समेत दिनु भएको छ भने त्यसमा आफू पनि लागि पर्नु भएको छ र आफूले सफल रूपमा व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ। अब हामी उहाँकै अनुभव सुन्छौँ। के गर्दै हुनुहुन्छ आजभोलि?
त्यही त अनि सधैँ एकनास पेसा छ, पेसामा व्यस्त हुन्छ।
कस्तो चल्दैछ यो पेसा?
ठिकै छ, सुरु सुरुमा त गाह्रो भयो, अहिले अलिअलि जो परिवार पाल्न ठिकै भयो, ठिकै छ।
घर परिवार चलाउनलाई
त्यति गाह्रो छैन।
अनि कसरी सुरु गर्नुभयो तपाईँले यो मोमो पसल, कसरी सुरु गर्नुभयो?
मोमो पसल सुरु गर्दाखेरि सुर्खेतमा म 51 सालमा आएको सुर्खेत। आउनु त म 42 सालमै छिरेको सुर्खेत त।
कुन ठाउँमा?
पूर्व ओखलढुङ्गाबाट छिर्न त 42 सालमै छिरेको, 42 सालमा छिरेर सानोतिनो होटलहरूमा काम गरेर बसेँ। अन्त होटल काम गर्दा गर्दै यतैको
अर्काको होटलमा काम गरेँ,
अर्काको होटलमा काम गरेँ काठमाडौँ।
कति साल जति काम गर्नुभयो होटलमा?
2 वर्ष जति यहाँ सुर्खेतमा काम गरेँ। 42 सालको अन्तिम अन्तिममा आएको, 2 वर्ष जति सुर्खेतमै बसेर निरन्तर काम गरेँ। 45 सालको अन्तिममा फेरि सुर्खेत यहाँबाट जीवनसाथी लिएर भागेँ। यहीँबाट बिहा गरेको मैले, सुर्खेत बजारबाटै। अनि उसलाई लिएर भागे, अनि उतै अब सङ्घर्ष उतै गर्छु भनेर फेरि काठमाडौँतिर सङ्घर्ष गर्नलाई, त्यति होला जस्तो, त्यो ज्याला मजदुरी गरेर होला जस्तो लागेन मलाई। त्यति बेरै के लागेको थियो भने सुर्खेतमा मोमो पसल गएर एउटा गतिलो छैन। सुर्खेतमा गएर मैले मोमो पसल खोलेँ भने मेरो जीवन धान्न सजिलो होला कि जस्तो मानेको थिएँ कि। त्यसपछि उहाँ गरेर दुःख गरेर भएन, अनि भएन अब उतै जानु पऱ्यो भनेर फेरि झिटी झम्टी सबै बोकेर फेरि परिवार साथ यहाँ आएँ। यहाँ आएपछि अनि सुरुमा त फेरि त्यही कामलाई निरन्तर त दिएँ यहाँ पनि,
अर्काकै
होटलमा। होटलमा गरेर नि अब परिवारलाई डेरा राखेर पाल्नु पर्ने, पैसाले नपुग्ने भयो होटलको, त्यो 600-700 रुपियाँ मात्रै दिने महिनाको। मैले त उहीँ होटलमै खान्थेँ, अब घर परिवारलाई दाल र चामल जुटाउनु पनि नपुग्ने भयो। मिस्त्री काम गरेपछि, डगर्मी पनि हो म, डगर्मी काम गरेपछि अलिक पैसा आउँछ भनेर फेरि त्यो होटल लाइन छोडेर डगर्मी कामतिर लागेँ। डगर्मी काम गर्नु पऱ्यो, त्यसपछि अलिकति पैसा पनि जम्मा गर्नु पऱ्यो, होटल गर्नु त पैसा चाहियो, त्यतिकै त होटल हुँदैन, अनि होटल पनि गर्नु पऱ्यो भनेर अनिखेर उता लागेको झन् त्यो कहिले काम हुने कहिले नहुने, झनै पैसा नहुने। त्यसपछि भएन भनेर अनि ससुरालीसँग सापट्टि मागेँ पैसा मैले। 51 सालतिर ससुरालीले 5,000 रुपियाँ मलाई चुटाइदिनु भयो।
अनि त्यसपछि तपाईँले यो व्यवसायतिर लाग्नुभयो?
त्यो 5,000 रुपियाँ लिएर मैले अनि व्यवसाय सुरु गरेँ।
अनि त्यो सुरु सुरुमा व्यापार व्यवसाय तपाईँले सुरु गरिरहँदा कस्तो खालको व्यापार हुन्थ्यो?
थिएन, कस्तो थियो भने रायोको मोमो खान मान्छेलाई अलिक डराउँथे, लाज मान्थे, घिन पनि मान्थे त्यो बेलामा। के थियो भने मैले काठमाडौँ फेमस मोमो सेन्टर भनेर नाम राखेर खोलेँ। कस्तो रहेछ भनेर चाखना आउनु त खोज्ने, तर ढोकामा उभिएर पहिला चारतिर बाहिर भित्र यताउता हेरेर मेरो मान्छेले मलाई कसैले पनि देखाएको छैन यहाँभित्र गएपछि भन्ने सर्टिफाई गरेर मात्रै त्यो मान्छे भित्र छिर्थ्यो। छिरिसकेपछि आज एकजना छिरेर त्यो एक प्लेट मोमो अथवा चाउमिन खायो भने अर्को फेरि भोलि पर्सि पर्दा त्यसले दुई तिनजना मान्छे लिएर आउँथ्यो कि। त्यो कहिले पनि त्यो मैले सुरु गरेबाट त्यो निरन्तरतै नै दिएको भए त फेरि बिचमा पूर्वेली केटोको र यहाँ पश्चिमको भाषाहरू नमिल्ने, त्यो बेला भर्खर भर्खर सहरीकरण भएको केटाहरूमा मयौँ भन्ने अहम्ता, बाहिरको मान्छेलाई चाहिँ हामी त पूर्वतिर चाहिँ के थियो भने बाहिरको मान्छेलाई रेस्पेक्ट गर्छौँ, पाहुना है हाम्रो, यसलाई चाहिँ राम्रो सम्मान गर्नुपर्छ भन्ने सोच थियो हाम्रो चाहिँ, त्यस्तो छोड्ने क्रम धेरै भयो।
अनि यो तपाईँले व्यापार गरिरहँदा तपाईँको परिवारको साथ कतिको पाउनु भयो?
परिवारको साथ नभइदिएको त यहाँसम्म आउनै सकिन्थेन। काम गर्ने मान्छेको त भर छैन, काम गर्ने मान्छेले घर ल्याएर खाउँला भनेर त कसै मान्छेले आशै नगरे हुन्छ। यदि कसैले काम गर्ने मान्छेले गरिदिन्छ र म खाउँला भन्ने सोच हो भने त्यो गलत सोच। त्यसले गर्दाखेरि परिवार नै हो मलाई, हामी यहाँसम्म, म होइन हामी यहाँसम्म आएको, हामी सबै एउटा परिवारले गर्दा हो। अब त्यो परिवारले चाहिँ साथ नदिने हो भने त अहिलेसम्म यो अवस्थामा पुग्ने अवस्था थिएन।
अब त्यति बेला तपाईँलाई व्यापार पनि राम्रो भएन, थुप्रो ठाउँ सङ्घर्ष गर्नुभयो, यहाँबाट काठमाडौँ जानुभयो, काठमाडौँ फेरि सुर्खेत आउनुभयो, त्यो बेलामा तपाईँलाई पैसाले कतिको समस्या पार्यो?
पैसाको त समस्या त्यसै भइगयो नि, अब यहाँ कमाएको पैसा फेरि अब काठमाडौँ गर्छु भनेर बोकेर जाने, उहाँ होटल सञ्चालन गर्ने, उहाँ नचल्ने, कम्पिटिसन गर्ने पैसा हुनुपर्छ। काठमाडौँमा यदि होटल इस्टाब्लिस भएर चलाएर जाने हो भने त्यसमा अलिकति स्टक पैसा थुपाएर राखेको हुनुपर्छ। निश्चित पैसा लिएर जाने 40-50 हजार, त्यसको सामान बनाउने सिद्धिसक्छ, अनि होटल चलेन भने गयो, अनि त्यसो गरेर फेरि अलिअलि भएको पैसा सिद्ध्याउने, फेरि आउने, फेरि यहाँ सरसापट्टि गर्ने, सरसापट्टि गरेर 8-10 हजार बनाएर होटल गऱ्यो, फेरि चलिहाल्ने। समस्या त्यही हो, फेरि त्यही केटाहरू उठी भाषै लगाउने, मलाई बाहिरको मान्छेलाई रेस्पेक्ट नगर्ने कि। 59 सालमा गणेश चौकमा फेरि सुरु गरेँ, गणेश चौक पुलमास्तिर, त्यहाँ सुरु गरेपछि बल्ल म एउटा स्थायित्व दिन सक्ने भएँ यहाँ सुर्खेतमै
व्यापार।
अब चाहिँ भोला है भने जस्तो भयो।
अब त्यति कुराकानी गरिरहँदा पैसाले चाहिँ तपाईँलाई एकदम अप्ठ्यारो पारेको कति बेला भयो?
मलाई त्यो पैसाले त मलाई सधैँ नै अप्ठ्यारो पार्यो, तर मेरो इमान्दारी त मेरो बोली पक्को, मैले फलान दिन दिन्छु भनेपछि दिने भएको कारणले त्यति खासै अप्ठ्यारो परेन पैसाले चाहिँ। अब के भन्छ, जुटाउनु चाहिँ सकिने भयो, किनभने विश्वास गर्ने भयो, फलान हो दिन्छ भनेर दिने भए, तर दिनु आफ्नै हो है, मेरो सम्पत्ति है भनेर चाङ्लाबाट चाहिँ त्यो 59 सालभन्दा अगाडि चाहिँ पाइएन। पैसाले यतिसम्म दुःख पाएछ भने काठमाडौँमा डेरा गरेर बस्दाखेरि 35 रुपियाँको ढ्याडी पाउँथेँ मैले, 35 रुपियाँ जम्मा ढ्याडी पाउँथेँ, 35 रुपियाँ लिएर बेलुका चामल र दाल जुटाउँथेँ। चामल र दाल जुटायो ठिक्क निश्चित हुन्थ्यो कि, हामी दुईजना परिवारलाई मात्रै भनेर खाना बनाएर राख्यो, एउटा न एउटा साथी हुन्छ नि, मान्छेको त साथी एउटा न एउटा आइपुगिहाल्ने कि, त्यहाँ खाना खाने बेला भयो आउने, बिहान पनि बेलुका। अनि मेरो स्वभाव कस्तो भने त्यो मान्छे कि त गएपछि खाने, कि त्योसँग खानु पऱ्यो त्यसलाई दिएरै खाने। त्यसो गर्दाखेरि पहिला पहिला श्रीमतीलाई खानालाई त बुढी खाउँ भनेर बाँडेर, तिनजना बाँडेर खाउँ भने, उसले बुढीले चाहिँ के गरिदिएछ भने मलाई र उसलाई साथीलाई हालिदिनु रहेछ, आफूलाई छैन भागमा, फेरि पकाएर खाउँ भने चामल पनि छैन। अनि त्यो अवस्थामा पछि यसो हेरेको बुढीले त नखाएको अवस्था भएन, अब यो बुढीले नखाने रहेछ हामीलाई दिएर, म भान्से बस्नु पऱ्यो भने म आफू बिहानको काम गर्नु जाने बेला खानासाना उसले बनाउँथ्यो, पाहुना एउटा न एउटा आउने आउने, त्यहाँ नआएको दिनै हुँदैन कि। अनि म आफू भान्से बसेर बुढीलाई र साथीलाई खान दिएर कति बचेछ त्यसैमा दालसाल हालेर खाएर म काममा जान्थेँ। अनि काममा गएपछि 2 बजेपछि त अब नास्ता खाइहालिन्छ, 10-12 रुपियाँको चनासना यताउता खाएँ, मलाई भइहाल्थ्यो।
त्यति बेला कस्तो महसुस हुन्थ्यो, अब जब पेटभरि खाना नपाउँदा काम गरिरहँदा होइन, आफूलाई कस्तो खालको महसुस तपाईँलाई हुन्थ्यो? त्यति
धिक्कार छ जिन्दगी जस्तो पनि लाग्थ्यो, तर यत्तिकै मरिँदैन होला है भन्ने पनि लाग्थ्यो क्या, यत्तिकै मरिँदैन, केही न केही त गर्नु गरिन्छ, अहिले दुःख पाएँ भोलि सुख त पाइएला, यत्तिकै मरिरहेछ भने बेकार रहेछ जिन्दगी भनेर
यति कुराकानी गरिरहँदा पैसा चाहिँ के हो जस्तो लाग्छ त?
पैसा के हो? पैसा सबै थोक पनि हो, पैसा केही पनि होइन। इङ्ग्लिसमा भनेछ नि, मनी इज एभ्रिथिङ बट मनी इज नथिङ। सबै थोक पैसै रहेछ अहिले यसो बुझ्दाखेरि, फेरि गइरहेर अरू कसैको साधु महात्माहरूको अथवा कसै ठुलै महान मान्छेको भने सोध्ने पनि पैसा केही पनि होइन, फेरि हाम्रो सामान्य जीवन चलाउनु पैसा नै रहेछ। फेरि त्यसलाई के भन्नु, पैसा सबै थोक चाहिने ठाउँमा, अब बिरामी भए पैसै चाहियो, लुगा किन्नु पऱ्यो पैसै चाहियो, भात खान चामल किन्न पैसै चाहियो, पैसा त चाहियो, तर चाहियो भनेर अनैतिक काम गरेर ल्याउने पैसा त्यो फरक पैसा हो, आफ्नो दुःख गरेर बिहानदेखि बेलुकासम्म मेहनत गरेर कमाएको पैसा त्यो फरक पैसा।
अब अहिले अब कुराकानी गरौँ। अब यति दुःख पाइसकेपछि अब केही सामानहरू किन्ने बेला घर परिवारसँग सरसल्लाह गर्नुहुन्छ कि आफै गर्नु?
घर परिवारसँग सरसल्लाह गरेन भने त त्यो त हुँदै भयो। त्यो त मेन चाहिँ घर परिवारसँग, विशेष गरी म श्रीमतीलाई सोध्छु, अहिले त आएर छोराहरू ठुलो भयो तिनीहरूलाई सोध्नुपर्छ। सानोभन्दा सानो काम गर्दा पनि म श्रीमतीको इजाजत बेगर काम गर्दिनँ। ल बुढा, तपाईँलाई राम्रो लाग्छ भने गर्नुहोस्, उसले भनेपछि मात्रै मैले गर्ने हो, होइन यो काम गलत छ है नगर्नुहोस् भनेपछि म त्यो कामै गर्छु। मैले जबरजस्ती आफूले जबरजस्ती गरेर कुनै पनि काम गरेको छ।
तपाईँहरू दुवैजना बिच खर्च चाहिँ बढी कसको, श्रीमान श्रीमती?
अब यस्तो हुँदो रहेछ के, श्रीमान भएको कारणले अब सबैलाई हेर्नुपर्ने, विचार पुर्याउनु पर्ने, पाहुना को आए कसरी खानदिनु पर्ने हो त्यसलाई, अनि कहाँ खर्च गर्ने, त्यो हिसाबले अनिखेर हेर्दाखेरि मेरै खर्च हुन्छ। श्रीमतीहरू त कहाँ जान्छन् र त्यो अलिअलि उनीहरूले लगाउने भने सुन हुन् सुनहरू, त्यसपछि साडी लाउने हुन्, त्यही पनि कहिले लाउने, हाम्रो त होटलमा त विशेष गरी फुर्सदै कहिले हुँदैन, खर्च मेरै हुन्छ भनौँ न, समग्रमा मेरै बढी हुन्छ।
अनि दुवैजना बिच घरमा बसेर दिनभरि काम गरिसकेपछि यो खर्चको लेखाजोखा चाहिँ राख्नुहुन्छ कि?
त्यो चाहिँ अलि धेरै भएको दिन चाहिँ ओहो यत्रो खर्च गरियो है, यसरी गर्नु नहुने थियो भने जस्तो लाग्छ, नत्र सामान्य अब खर्च भइसक्यो के लेखाजोखा गरेर साध्य कि त गर्दै गर्नुहुन्थेन, गरिसकेपछि के लेखाजोखा राख्ने, बरु भोलिबाट नगर्ने भन्ने चाहिँ हुन्छ त्यस्तो।
अनि यो बचत छ नि, जुन कमाइसकेको पैसालाई बचत गर्ने बानी चाहिँ तपाईँको परिवारमा कस्तो छ?
अब यस्तो छ, बचतै बचत गर्ने भन्ने पनि हुँदैन, अब चाहिने कुरा खाना किन्नै पर्यो, खाना किन्नै पर्यो, अब जुत्ता चप्पल अक्रम बक्रम खाना गर्नै पर्यो, अब त्यो बाहेक त्योबाट बचेपछि अब त्यो कहाँ लगेर फाल्ने, त बचत त गर्नै पर्यो नि।
अहिले तपाईँको यो व्यवसायमा कतिजना स्टाफ?
अहिले सातजना।
सातजनालाई तपाईँले रोजगारी पनि दिनुभएको छ र घर परिवारको?
घर परिवार पाँचैजना।
पाँचैजना लाग्नु भएको छ?
बाह्रजना।
दिनमा सरदर कति जतिको कारोबार गर्नु?
कारोबार अहिले राम्रो छ, एभरेजमा 50,000 भन्नुहोस्।
अब यति धेरै दुःख गर्नुहुन्छ, बिहानैदेखि बेलुकासम्म, बिहान 5 बजेदेखि राति 8-9 बजेसम्म पसलमा बस्नुहुन्छ, यति दुःख गरिरहँदा तपाईँको घर परिवारबाट, तपाईँको श्रीमतीबाट ओहो हाम्रो लागि त यति धेरै दुःख गर्नुभएको छ, तपाईँलाई धन्यवाद भनेर भन्नुहुन्छ कि हुँदैन?
त्यो धन्यवाद यस्तो छ, के रहेछ यो संसारको रित भने, बाँचुन्जेल कसैले राम्रो काम गरे, तैँले राम्रो गरेछस्, तँ हाम्रो लागि फलानु होस्, देउता होस्, भगवान् होस्, कसैले भन्दो रहेछ, अहिले गर्नुभएको छ हजुर भनेर कसैले भन्दैन, मनमुनै त होला उनीहरूलाई, यति गर्नुभएको छ, बिहानैदेखि खट्नु भएको छ, बेलुकासम्म खट्नुहुन्छ, अनि सबै संरक्षण गरेर हामीलाई सबैलाई गर्नुभएको छ भन्ने त मनमा त होला, तर तपाईँले मलाई गर्दा हामी यस्तो भइराखौँ भने अहिले चाहिँ भन्ने भइसकेको छैन।
भनिन्छ नि, कर्म सबैभन्दा ठुलो कुरा हो, काम गरेपछि एक दिन सफलता पक्कै पनि हात पर्छ, तर काम गर्ने क्रममा आत्तिनु चाहिँ हुन्न है, अझ त्यसमा पनि व्यवसायमा चाहिँ आत्तियो भने मान्छेले कहिले पनि सफलता हासिल गर्न सक्दैन भन्ने कुरा कुमार कार्कीका यी कुराहरूले हामीलाई प्रष्ट पार्छ, होइन मधुबन?
हो, उहाँले देखाउनु भएको लगनशीलता र मेहनतको कारण अहिले उहाँ यो ठाउँमा हुनुहुन्छ। पैसाकै कारण धेरै दुःख पाउनुभएका कुमार कार्कीका अनुभवपछि अब हामी विज्ञका कुराकानीतर्फ लाग्ने बेला भएको छ। आज हामीसँग को हुनुहुन्छ त?
आज हामीसँग कुराकानी गर्नका लागि लामो समयदेखि शिक्षण पेसामा आबद्ध रहनुभएका अमरज्योति माध्यमिक विद्यालयका शिक्षक सुन्दरमान श्रेष्ठ हुनुहुन्छ। उहाँसँग हाम्रा साथी केशव ढकालले पैसाको व्यवस्थापन र पारिवारिक जिम्मेवारीलाई पूरा गर्दै पैसाको व्यवस्थापन गर्दै जाँदा के चाहिँ उपलब्धि हासिल हुन सक्छ भन्ने विषयमा रहेर कुराकानी गर्नुभएको छ।
अब मानव जीवनमा पैसाको महत्त्व छ, पैसा नभए अहिलेको आधुनिक समाजमा कुनै पनि मानिसका आवश्यकताहरू पुरा पूर्ति गर्न नसकिने जस्तो देखिन्छ है। तर पैसा मात्रै सबै थोक पनि होइन, पैसा भनेको एउटा साधन हो, तर यसको पनि सीमित यसको क्षेत्र छ। जस्तो पैसाले, पैसा एउटा साधन हो, साधनबाट धेरै वस्तुहरू खरिद गर्न सकिन्छ, तर सबै वस्तुहरूलाई खरिद गर्नु पनि त सकिँदैन। त्यसैले पैसाको स्थान आफ्नो ठाउँमा छ भन्ने, दया माया जस्ता धर्म संस्कार भन्ने जस्ता कुराहरू, यसको आफ्नो स्थान छ। फेरि
मानव जीवनमा अब पैसाको व्यवस्थापन गर्न जान्दा नजान्दा
हजुर
उसको दैनिक जीवनमा के कति फरक आउन सक्छ?
धेरै फरक आउन सक्छ। हाम्रो समाजमा कैयन पैसा कमाउने साथीभाइहरू पनि हुनुहुन्छ, पैसा कमाएर पनि उहाँहरूले अहिले पछुतो पनि मान्नुपर्ने अवस्था छ, जति कमाउनु भयो खर्च गर्नुभयो, किनभने एउटा व्यक्ति आफू मात्र समाज हुँदैन, परिवार हुँदैन, उसले आफ्नो जिम्मेवारी, आफ्नो छोराछोरी परिवार पाल्नुपर्ने हुन्छ, उनीहरूको लागि यावत वस्तुहरू, आवश्यकताका वस्तुहरू जुटाउनु पर्ने हुन्छ, छोराछोरी पढाउनु पर्ने, घरैसी खाद्यान्न, लत्ता कपडा, औषधि उपचारदेखि लिएर थुप्रै आवश्यकताहरू पुरा गर्नुपर्ने हुन्छ। तर जुन साथीभाइहरूले आम्दानी गर्नुभयो, गर्नुहुन्छ तर त्यत्तिकै उडाउनुहुन्छ भने त्यो भविष्यको लागि त केही रहेन। त्यस्ता बाबुआमा, त्यस्तो दाजुभाइहरू, त्यस्ता इष्टमित्रहरू हाल आएर त पस्ताउनु भएको छ नि होइन त।
पैसा कमाएर मात्रै पनि हुँदैन,
पैसा कमाएर मात्रै पनि भएन,
सही व्यवस्था, सही
उचित त्यसको व्यवस्थापन, उचित चाहिँ त्यसको बचत कुन क्षेत्रमा लगानी गर्दा कस्तो हुन्छ भन्ने कुरा उसले पहिले नै बुझ्नुपर्ने हुन्छ।
तपाईँले आफूले आफ्नो आफूलाई कहिले मूल्याङ्कन गर्नु भएको छ, यसरी मैले फजुल खर्च यसरी गरेछु अथवा मैले वास्तवमा सही पैसाको व्यवस्थापन सही रूपमा गर्न सकेका रहेछु भनेर कहिले यसो आत्मूल्याङ्कन गर्ने गर्नु भएको छ?
मैले अब आत्मूल्याङ्कन त अब गर्छु नै, म एउटा सामान्य शिक्षक जागिर खाएको मान्छे लगभग अब धेरै वर्ष भयो। अब यसरी फजुल खर्च गर्दा यसरी चाहिँ कहिलेकाहीँ हुन्छ नि फजुल खर्च पनि गर्ने लत हुनसक्छ, तर मैले त्यस्तो त गरिनँ। तर पनि यस्तो गर्दा यस्तो हुन्छ, आफ्नो समाजमा एक त केटाकेटीहरूको लागि चाहिने वस्तुकै कुराहरू, पढाइ लेखाइ कुराहरू गर्न चाहिन्छ, अनि घर बनाउनु पर्यो, अनि गएर आवश्यकता वस्तु जुटाउनु पर्यो। अब फजुल खर्च गर्दा पाइन्छ, केटाकेटीले दुःख पाउँछन्
भन्ने
कुरामा सचेत त छु जस्तो लाग्छ। तर पनि अब सामान्य जागिर भावनाले त्यति बचत चाहिँ जति आउँछ त्यति बराबर जस्तै
व्यवस्थापन पाएकै छ,
व्यवस्थापन गुजारा भनौँ चलिरहेकै छ।
पैसाको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर त्यसका केही उपायहरू छन्, तरिकाहरू छन्?
अब पैसाको व्यवस्थापनका अब मेरो विचारमा
भन्दा पनि आम्दानीको व्यवस्थापन भन्नु पर्यो होइन,
आमदानी व्यवस्था। अब जस्तो अब सबभन्दा ठुलो कुरो त बचत गर्नु नै हो। बचत गरिएको रकमलाई बचत मात्र गर्नुभन्दा पनि त्यसलाई उत्पादनमूलक क्षेत्रमा, आयमूलक क्षेत्रमा लगानी गर्न सकियो भने, लगानी गर्न जसबाट आय आर्जन वृद्धि हुन्छ, के भन्छ मनी अट्र्याक्ट्स मनी, मनी इज एभ्रिथिङ भन्छ नि, पैसाले पैसा तान्छ। त्यसमा भन्नु खोजेको के त भन्दा आफूसँग भएको जुन बचत रकम छ, इन्कम छ, त्यसलाई चलायमान गराउनु पर्यो भन्छ। मनी एउटा विद्वान के भन्छ भने मनी इज द्याट थिङ वाट डज मनी द्याट्स मनी, मनीले जे गर्छ त्यो नै मनी हो भने जस्तो। अब मनीलाई चलायमान गराउनै सक्यो, आय आर्जन अथवा उत्पादनशील कार्यमा लगानी गर्दै गयो, त्यति नै त्यसबाट त्यसले इन्कम दिँदै जान्छ। अब हाम्रो परम्परागत समाजमा के छ भने पहिला जमानाको कुरा गर्दा त खाल्टो खनेर राख्ने, सापट्टि पनि नदिने, ब्याङ्कमा पनि नराख्ने, र अहिले आधुनिक समाज हो, पर्याप्त सहकारी संस्थाहरू गाउँघरमा खुलिरहेका छन्, पर्याप्त चाहिँ ब्याङ्किङ सिस्टमै भनौँ न, बजार हाम्रो बजारमै कति ब्याङ्कहरू 17-18 ब्याङ्कहरू जस्तो लाग्छ मलाई भइसके भने, हामी सचेत मान्छेहरूले यसरी बचत गर्दा प्राप्त आम्दानीलाई यसरी चाहिँ मुद्रालाई, पैसालाई भनौँ, आम्दानीलाई सहकारी मार्फत ब्याङ्कमा त्यहाँ खोलेर राख्दा केही न केही त्यसबाट व्याहत आउँछ नि। घरमै राखेर रहँदा फजुल खर्च हुने, मासिने, त्यसो गएर त्यसबाट अभ्यास पनि नहुने, इन्कम पनि नहुने, सुरक्षा पनि नहुने, अब चोरी चकारी पनि हुनसक्छ। त्यस कारण प्राप्त आम्दानीलाई यस्ता ब्याङ्कमा अथवा सहकारीमा राख्दा अथवा अन्य आय आर्जन उत्पादनशील क्षेत्रमा खर्च गर्दा त्यसबाट झन् आम्दानी बढ्दै जाने हुन्छ। त्यस कारण आम्दानीलाई यतातिर बचत गर्नु राम्रो जस्तो लाग्छ।
यसरी बचत गर्ने परिपाटी अथवा बचतलाई चलायमान गराइरहने परिपाटी हामी कहाँ तपाईँ कतिको देख्नुहुन्छ हाम्रो गाउँ समाजमा?
हाम्रो गाउँघर समाजमा केही त छ, तर पनि अझै
जति हुनुपर्ने हो
त्यति लागेको छैन। अब यसो साथीभाइहरूलाई हेर्दा अब के छ र जिन्दगी, कमायो, खायो, उडायो, अनि भविष्यमा चाहिँ पछुतायो भन्ने जस्तो कुराहरू पनि देखिन्छन्। अझै पनि सचेतना आइसकेका छैन जस्तो लाग्छ मलाई।
आम्दानी गरे पनि आम्दानीको सही व्यवस्थापन गर्ने विकास जुन हुनु पर्थ्यो त्यो
अझै पर्याप्त चाहिँ भइसकेका छैन। केही त केही मात्रामा त छ, सचेत साथीहरू अब म जस्तै अब सचेत साथीहरू लागु पर्नु भएको छ, गर्नुभएको छ, त्यो गर्ने वातावरण क्रिएट गर्नुभएको छ। जस्तो सहकारी मेन हाम्रो ऊ हो, आर्थिक एउटा संस्था हो, बचत गर्ने संस्था हो, तर कतिपय साथीहरू कमाउने, उडाउने, खर्च गर्ने बढी परिपाटी चाहिँ अझै छ त्यस्तो लाग्छ मलाई।
अब हामीका घरको व्यवस्थापन गर्दाखेरि, पैसाको व्यवस्थापन गर्दाखेरि घर परिवारमा खर्च कसले गर्छ भन्ने पनि छ। तपाईँको घर परिवारमा खर्च कसले गर्नुहुन्छ त्यो अलिकति अनुभव?
बढी खर्च कि
घरको व्यवस्थापनमा
अब मैले त मेरो परिवारलाई, श्रीमतीलाई, उहाँलाई नै मैले बढी जिम्मा दिएको छु जस्तो मान्छु मैले। आवश्यक पर्दा उहाँहरू माग्नुहुन्छ, यति फलाना अब पढ लेखेका महिलाहरू उहाँको तलब यति छ, उहाँको आमदानी यति छ, त्यस कारण त्यहाँ लुकाउने छिपाउने भन्ने कुरै छैन, पारदर्शी यति छ अनि गएर यति चाहियो भनेपछि
घरमा पनि एउटै व्यक्तिले त्यो घरको खर्च एउटा निश्चित ठाउँमा जम्मा गरेर खर्च एकै व्यक्तिले चलाउँदाखेरि त्यसको सही व्यवस्थापन हुन्छ कि अथवा
एकदम
फरक फरक तरिकाले तपाईँले
आफ्नो तरिकाले गर्दा आफ्नो तरिकाले गर्दा व्यवस्थापन हुँदैन कि जस्तो मान्छु मैले, किन भन्दा एउटा मान्छेलाई जिम्मा दियो भने अनि अब कहाँ के कति खर्च लाग्ने हो के कस्तो हुने हो कुन क्षेत्रको आवश्यकता छ जस्तो अब भान्साका कुराहरूदेखि लिएर त्यसपछि गएर अब अन्य भौतिक वस्तुहरू खरिद गर्ने कुरादेखि लिएर औषधि उपचारदेखि लिएर अब केटाकेटी पढाउने कुरादेखि लिएर एउटाले हिसाब किताब राख्ने हाम्रो बजेट यति छ यसलाई मिलाएर यसरी खर्च गर्ने भनिदियो भने सहिलो हुन्छ, तर मेरो घरमा म्याडमले नै जिम्मा जस्तै छ भन्दा हुन्छ, आवश्यक पर्दा माग्नुहुन्छ उहाँहरूले होइन, अनि गर्दा म चाहिँ म त्यसलाई चाहिँ मैले पूर्ति गर्छु।
हामीले सबैले यसरी घरमा आमदानी एक ठाउँमा जम्मा गरेर खर्चको जिम्मा गर्ने एउटा त्यो जिम्मा एकजनालाई दियो भने त्यसबाट अझ व्यवस्थापन राम्ररी हुन सक्ला होइन,
त्यस्तो गर्दा ठिकै पनि हो। अब 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 अर्कोले छोरालाई एउटा आवश्यकता छ उसले आफै खर्च गर्ने, मलाई आवश्यक पऱ्यो मैले खर्च गर्ने, अब घरको भनौँ न परिवार खर्च आवश्यकता उसले खर्च गर्ने, व्यक्ति विशेष खर्च गर्नुभन्दा एउटाले चाहिँ मिलाएर हाम्रो बजेट यति छ यति अनुसार खर्च गर्ने मलाई कति आवश्यक छ अर्कोलाई आवश्यक कति आवश्यक त्यसरी त्यो डिभाइड गर्दा सजिलो हुन्छ जस्तो मान्छु कि सबै भान्से भयो भने त ताउली त रित्तिन्छ चाँडै आफ्नो मनपरी खर्च हुन्छ त्यसो गर्दा राम्रो हुन्छ कि जस्तो मान्छु।
अब केही पैसाको व्यवस्थापन कसरी गर्ने भनेर केही सल्लाह सुझाव?
अब सल्लाह सुझावमा त अब के त भन्दा आदरणीय साथीभाइहरू समुदायका प्रबुद्ध वर्गहरू सबैले सबभन्दा अगाडि अब एउटा नेपालीमा उखान भने जस्तै घाँटिएर हाड निल्नुपर्छ, आम्दानीहरू खर्च गर्नुपर्छ है, त्यसपछि गएर प्राप्त आम्दानीलाई अनुत्पादक क्षेत्रमा हामी खर्च नगरौँ, फजुल खर्च नगरौँ, नचाहिने तडक भडक नगरौँ, सकेसम्म सामान्य जीवनयापन देखासिखी गर्ने अब आम्दानीभन्दा बढी खर्च गर्ने देखासिखी गर्ने अब यस्तो नगरिकन ब्यालेन्समा हामी रहन सकौँ कि होइन सन्तुलनमा, जस्तो देशको बजेट नै एउटा ब्यालेन्समा हुन्छ, परिवारको बजेट पनि ब्यालेन्समा किन नहुने, कुनै सङ्घ संस्थाको बजेट पनि ब्यालेन्समै त हुन्छ नि आम्दानी खर्च बराबर, हुन त व्यक्तिगत बजेट पारिवारिक बजेट चाहिँ बचत उन्मुख हुन्छ, तर पनि यसो हेर्दाखेरि उत्पादक क्षेत्रमा खर्च नगरौँ, फजुल खर्च नगरौँ, बचत गर्ने बानीको विकास गरौँ, जति छोरा छोरी बुहारी परिवार आफू जति आफ्नो अब परिवारको आफ्नो सङ्गठन हुन्छ आम्दानीलाई यति भनौँ न सकेसम्म कलेक्सन गरौँ, अनि यति आफ्नो यति जम्मा हुन्छ अनि त्यो अनुसारको घरको एउटा मानिसले घरको अब जसले जिम्मा लिए पनि हुन्छ तर फजुल खर्च नगरौँ, पारदर्शी हिसाबले गरियो भने एउटा घरको एउटा प्रजातान्त्रिक परिपाटीको एउटा जिम्मेवारीको पनि के हुन्छ भने विकास हुन्छ, सबैलाई जिम्मा दिउँ। अब मानव जीवनमा पैसाको महत्त्व छ, पैसा नभए अहिलेको आधुनिक समाजमा कुनै पनि मानिसका आवश्यकताहरू पूर्ति गर्न नसकिने जस्तो देखिन्छ है, तर पैसा मात्रै सबै थोक पनि होइन, पैसा भनेको एउटा साधन हो तर यसको पनि सीमित यसको क्षेत्र छ, जस्तो पैसा एउटा साधन हो, साधनबाट धेरै वस्तुहरू खरिद गर्न सकिन्छ तर सबै वस्तुहरूलाई खरिद गर्न पनि त सकिँदैन, त्यसैले पैसाको स्थान आफ्नो ठाउँमा छ भन्ने दया माया जस्ता धर्म संस्कार भन्ने जस्ता कुराहरू यसको आफ्नो स्थान छ। फेरि
मानव जीवनमा अब पैसाको व्यवस्थापन गर्न जान्दा नजान्दा
हजुर
उसको दैनिक जीवनमा के कति फरक आउन सक्छ?
धेरै फरक आउन सक्छ, हाम्रो समाजमा कैयन पैसा कमाउने साथीभाइहरू पनि हुनुहुन्छ, पैसा कमाएर पनि उहाँहरूले अहिले पछुतो पनि मान्नुपर्ने अवस्था छ, जति कमाउनु भयो खर्च गर्नुभयो, किनभने एउटा व्यक्ति आफू मात्र समाज हुँदैन परिवार हुँदैन, उसले आफ्नो जिम्मेवारी आफ्नो छोराछोरी परिवार पाल्नुपर्ने हुन्छ, उनीहरूको लागि यावत वस्तुहरू आवश्यकताका वस्तुहरू जुटाउनु पर्ने हुन्छ, छोराछोरी पढाउनु पर्ने, घरैसी खाद्यान्न लत्ता कपडा औषधि उपचारदेखि लिएर थुप्रै आवश्यकताहरू पुरा गर्नुपर्ने हुन्छ, तर जुन साथीभाइहरूले आम्दानी गर्नुभयो गर्नुहुन्छ तर त्यत्तिकै उडाउनुहुन्छ भने त्यो भविष्यको लागि त केही रहेन, त्यस्ता बाबुआमा त्यस्तो दाजुभाइहरू त्यस्ता इष्टमित्रहरू हाल आएर त पस्ताउनु भएको छ नि होइन,
पैसा
कमाएर मात्रै पनि भएन,
सही
उचित त्यसको व्यवस्थापन उचित चाहिँ त्यसको बचत कुन क्षेत्रमा लगानी गर्दा कस्तो हुन्छ भन्ने कुरा उसले पहिले नै बुझ्नुपर्ने हुन्छ।
तपाईँले आफूले आफ्नो आफूलाई कहिले मूल्याङ्कन गर्नुभएको छ, यसरी मैले फजुल खर्च यसरी गरेछु अथवा मैले वास्तवमा सही पैसाको व्यवस्थापन सही रूपमा गर्न सकेका रहेछु भनेर कहिले यसो आत्ममूल्याङ्कन गर्ने गर्नुभएको छ?
मैले अब आत्ममूल्याङ्कन त अब गर्छु नै, म एउटा सामान्य शिक्षक जागिर खाएको मान्छे लगभग अब धेरै वर्ष भयो। अब यसरी फजुल खर्च गर्दा यसरी चाहिँ कहिलेकाहीँ हुन्छ नि फजुल खर्च पनि गर्ने लत हुनसक्छ, तर मैले त्यस्तो त गरिनँ। तर पनि यस्तो गर्दा यस्तो हुन्छ, आफ्नो समाजमा एक त केटाकेटीहरूको लागि चाहिने वस्तुकै कुराहरू, पढाइ लेखाइ कुराहरू गर्न चाहिन्छ, अनि घर बनाउनु पर्यो, अनि गएर आवश्यकता वस्तु जुटाउनु पर्यो। अब फजुल खर्च गर्दा पाइन्छ, केटाकेटीले दुःख पाउँछन्
भन्ने
कुरामा सचेत त छु जस्तो लाग्छ। तर पनि अब सामान्य जागिर भावनाले त्यति बचत चाहिँ जति आउँछ त्यति बराबर जस्तै
व्यवस्थापन पाएकै छ,
व्यवस्थापन गुजारा भनौँ चलिरहेकै छ।
पैसाको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर त्यसका केही उपायहरू छन्, तरिकाहरू छन्?
पैसाको व्यवस्थापनका अब मेरो विचारमा
भन्दा पनि आम्दानीको व्यवस्थापन
होइन, आम्दानीको व्यवस्थापन। अब जस्तो अब सबभन्दा ठुलो कुरो त बचत गर्नु नै हो। बचत गरिएको रकमलाई बचत मात्र गर्नुभन्दा पनि त्यसलाई उत्पादनमूलक क्षेत्रमा, आयमूलक क्षेत्रमा लगानी गर्न सकियो भने, लगानी गर्न जसबाट आय आर्जन वृद्धि हुन्छ, के भन्छ मनी अट्र्याक्ट्स मनी, मनी इज एभ्रिथिङ भन्छ नि, पैसाले पैसा तान्छ। त्यसमा भन्नु खोजेको के त भन्दा आफूसँग भएको जुन बचत रकम छ, इन्कम छ, त्यसलाई चलायमान गराउनु पर्यो भन्छ। मनी एउटा विद्वानले के भन्छ भने मनी इज द्याट थिङ, वाट डज मनी, द्याट्स मनी, मनीले जे गर्छ त्यो नै मनी हो भने जस्तो। अब मनीलाई चलायमान गराउँदै सक्यो, आय आर्जन अथवा उत्पादनशील कार्यमा लगानी गर्दै गयो, त्यति नै त्यसबाट त्यसले इन्कम दिँदै जान्छ। अब हाम्रो परम्परागत समाजमा के छ भने पहिला जमानाको कुरा गर्दा त खाल्टो खनेर राख्ने, सापट्टि पनि नदिने, ब्याङ्कमा पनि नराख्ने, र अहिले आधुनिक समाज हो, पर्याप्त सहकारी संस्थाहरू गाउँघरमा खुलिरहेका छन्, पर्याप्त चाहिँ ब्याङ्किङ सिस्टमै भनौँ न, बजार हाम्रो बजारमै कति ब्याङ्कहरू 17-18 ब्याङ्कहरू जस्तो लाग्छ मलाई भइसके भने, हामी सचेत मानिसहरूले यसरी बचत गर्दा प्राप्त आम्दानीलाई यसरी चाहिँ मुद्रालाई, पैसालाई भनौँ, आम्दानीलाई सहकारी मार्फत ब्याङ्कमा त खोलेर राख्दा केही न केही त्यसबाट ब्याज त आउँछ नि, घरमै राखेर रहँदा फजुल खर्च हुने, मासिने, त्यसबाट अभ्यास पनि नहुने, इन्कम पनि नहुने, सुरक्षा पनि नहुने, अब चोरी चकारी पनि हुनसक्छ। त्यस कारण प्राप्त आम्दानीलाई यस्ता ब्याङ्कमा अथवा सहकारीमा राख्दा अथवा अन्य आय आर्जन उत्पादनशील क्षेत्रमा खर्च गर्दा त्यसबाट झन् आम्दानी बढ्दै जाने हुन्छ। त्यस कारण आम्दानीलाई यतातिर बचत गर्नु राम्रो जस्तो लाग्छ।
पैसाको व्यवस्थापन गर्दाखेरि घर परिवारमा खर्च कसले गर्छ भन्ने पनि छ, तपाईँको घर परिवारमा खर्च कसले गर्नुहुन्छ त्यो अलिकति अनुभव?
बढी खर्च कि घरको व्यवस्थापन?
घरको व्यवस्थापन
व्यवस्थापनमा अब मैले त मेरो परिवारलाई, श्रीमतीलाई, उहाँलाई नै मैले बढी जिम्मा दिएको छु जस्तो मान्छु। मैले आवश्यक पर्दा उहाँहरू माग्नुहुन्छ, यति फलाना पढ लेखेका महिलाहरू, उहाँको तलब यति छ,
उहाँको
आम्दानी यति छ, त्यस कारण त्यहाँ लुकाउने छिपाउने भन्ने कुरै छैन, पारदर्शी यति छ, अनि गएर यति चाहियो भनेपछि।
मैले भन्नु खोजेको घरमा पनि एउटै व्यक्तिले त्यो घरको खर्च एउटा निश्चित ठाउँमा जम्मा गरेर खर्च एकै व्यक्तिले चलाउँदाखेरि त्यसको सही व्यवस्थापन हुन्छ कि, अथवा
एकदम
फरक फरक तरिकाले तपाईँले
तरिकाले गर्दा व्यवस्थापन हुँदैन कि जस्तो मान्छु मैले। किन भन्दा एउटा मान्छेलाई जिम्मा दियो भने अनि अब कहाँ के कति खर्च लाग्ने हो, के कस्तो हुने हो, कुन क्षेत्रको आवश्यकता छ, जस्तो अब भान्साका कुराहरूदेखि लिएर त्यसपछि गएर अब अन्य भौतिक वस्तुहरू खरिद गर्ने कुरादेखि लिएर औषधि उपचारदेखि लिएर अब केटाकेटी पढाउने कुरादेखि लिएर एउटाले हिसाब किताब राख्ने, हाम्रो बजेट यति छ, यसलाई मिलाएर यसरी खर्च गर्ने भनिदियो भने सहिलो हुन्छ। तर मेरो घरमा म्याडमले नै जिम्मा जस्तै छ भन्दा हुन्छ।
केही पैसाको व्यवस्थापन कसरी गर्ने भनेर केही सल्लाह सुझाव?
अब ला सुझावमा त अब के त भन्दा आदरणीय साथीभाइहरू, समुदायका प्रबुद्ध वर्गहरू सबैले सबभन्दा अगाडि अब एउटा नेपालीमा उखान भने जस्तै घाँटी हेरेर हाड निल्नुपर्छ, आम्दानी हेरेर खर्च गर्नुपर्छ है। त्यसपछि गएर प्राप्त आम्दानीलाई अनुत्पादक क्षेत्रमा हामी खर्च नगरौँ, फजुल खर्च नगरौँ, नचाहिने तडक भडक नगरौँ, सकेसम्म सामान्य जीवनयापन देखासिखी गर्ने, अब आम्दानीभन्दा बढी खर्च गर्ने, देखासिखी गर्ने, अब यस्तो नगरिकन ब्यालेन्समा हामी रहन सकौँ कि, होइन सन्तुलनमा। जस्तो देशको बजेट नै एउटा ब्यालेन्समा हुन्छ, परिवारको बजेट पनि ब्यालेन्समा, किन नहुने कुनै सङ्घ संस्थाको बजेट पनि ब्यालेन्समै त हुन्छ नि, आम्दानी खर्च बराबर। हुन त व्यक्तिगत बजेट पारिवारिक बजेट चाहिँ बचत उन्मुख हुन्छ, तर पनि यसो हेर्दाखेरि उत्पादक क्षेत्रमा खर्च नगरौँ, फजुल खर्च नगरौँ, बचत गर्ने बानीको विकास गरौँ, जति छोरा छोरी बुहारी परिवार आफू जति आफ्नो अब परिवारको आफ्नो सङ्गठन हुन्छ आम्दानीलाई यति भनौँ न सकेसम्म कलेक्सन गरौँ, अनि यति आफ्नो यति जम्मा हुन्छ अनि त्यो अनुसारको घरको एउटा मानिसले घरको अब जसले जिम्मा लिए पनि हुन्छ तर फजुल खर्च नगरौँ पारदर्शी हिसाबले गरियो भने एउटा घरको एउटा प्रजातान्त्रिक परिपाटीको एउटा जिम्मेवारीको पनि के हुन्छ भने विकास हुन्छ, सबैलाई जिम्मा दिउँ।
उहाँको कुराकानी सुनिसकेपछि मलाई त पैसा बचत गर्नुपर्छ र पैसाको सही सदुपयोग गर्नुपर्छ भन्ने चाहिँ लाग्यो है।
त्यो सँगसँगै मैले चाहिँ अर्को कुरा एउटा उहाँको कुराबाट सिकेँ होइन, पैसा भन्ने कुरा सबैभन्दा ठुलो कुरा त हो, हरेक कुरा किन्नका लागि पैसा चाहिन्छ, तर यस्ता केही चिज छन् जो पैसाले किन्न पनि सकिँदैन, त्यसैले त्यस्तो कुरा कमाउनका लागि चाहिँ हामीले पैसालाई खर्च गर्नुपर्छ भन्ने कुरा पनि उहाँले गर्नुभयो। त्यसको अर्थ हो हामीले इमान्दारिता मान सम्मान इज्जत जस्ता कुराहरू पैसाले किन्न पाइँदैन, ती कुराहरू कमाउनका लागि तर पैसा चाहिँ खर्च पनि गर्नुपर्छ, त्यो अदृश्य रूपमा खर्च गर्नुपर्छ।
अब यति भनिसकेपछि कार्यक्रमको समय सकिने आँट्यो, तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम पैसाका कुरा, रेडियो भेरी एफएम 98.6 र 102.7 MHz वीरेन्द्रनगर 7 सुर्खेत।
हवस् आजका लागि कार्यक्रम पैसाका कुराबाट म दिपा
अनि म मधुबन पनि बिदा हुन्छौँ। नमस्ते।